तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, हार्दिक स्वागत अनि अभिवादन श्रोताबिन एसपिएस रेडियोको नेपाली कार्यक्रममा। मेरो नाम कृष्ण पोखरेल। आज 2078 साल माघ महिनाको 20 गते, तदनुसार 2022 फेब्रुअरी 3 तारिक र एक घन्टा प्रसारण हुने यस कार्यक्रममा कार्यक्रम अवधिभर म यहाँहरूको साथमा रहनेछु। कार्यक्रमलाई पुरा सुनेर हामीलाई साथ दिनुहुन्छ होला भन्ने मैले आशा पनि गरेको छु। र आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपिएस नेपाली गुरुङगाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्दछौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब आजको कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुका बारेमा थोरै जानकारी दिन चाहन्छु। कार्यक्रममा एटारका विषयमा कुरा गर्नेछौँ। एटार अर्थात् अस्ट्रेलियन टेरिटरी एडमिसन र्याङ्क, विशेष गरी अस्ट्रेलियामा माध्यमिक शिक्षा उत्तीर्ण गरिसकेपछि विश्वविद्यालयहरूमा भर्नाका लागि निकै महत्त्वपूर्ण मानिन्छ एटार। र एटार के हो र यसलाई विश्वविद्यालयहरूले कसरी मूल्याङ्कन गर्छन् भन्ने विषयमा आज कार्यक्रममा प्रस्तुत गर्नेछौँ। यसै गरी प्रधानमन्त्री स्कट मोरिसनले महामारीका दौरान आफू र आफ्नो सरकारले अपनाएका प्रतिक्रियाहरूप्रति गल्ती भएको स्वीकार गरेका छन्। क्यानबेरा स्थित नेसनल प्रेस क्लबमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले आफूलाई आफूबाट गल्ती भएको स्वीकारे तापनि माफी भने मागेनन्। यो प्रसङ्ग पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। अस्ट्रेलियाली साङ्गीतिक क्षेत्रका हस्ती मानिएका ग्लेन हिटलीको सम्झनामा तयार पारिएको एउटा रिपोर्ट पनि प्रस्तुत गर्नेछौँ। यो सँगै नेपालसँग सम्बन्धी प्रसङ्ग त छँदैछ। यसका अलावा एनआरआइडको बोर्ड बैठकले हालसालै 30 पदाधिकारी थप गरेको र यसका विषयमा पनि हामीले आज केही चर्चा गर्नेछौँ। यसबाहेक गीत सङ्गीत र अन्य सामग्रीहरू त सधैँ छन्। कार्यक्रमका विषयवस्तु वा कार्यक्रमकै बारेमा सल्लाह सुझाव छन् भने चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। त्यसका लागि 0429996263, फेरि पनि सुन्नुहोस् 0429996263, र तपाईँले पठाउनु भएको एसएमएस हामीले कार्यक्रम अवधिमा पढेर पनि सुनाउनेछौँ। र यदि कार्यक्रमलाई भर्खरै मात्र सुन्न थाल्नु भएको हो भने चाहिँ कार्यक्रमको बारेमा अलिकति जानकारी दिइहालौँ। एसबिएस रेडियो 2 हरेक बिहिबार आइतबारको दिन दिउँसो 4 बजेदेखि 5 बजेसम्म नेपाली कार्यक्रम प्रस्तुत हुन्छ। र सिडनीमा 97.7 मेगाहर्जमा आउने यो कार्यक्रम अस्ट्रेलियाभर नै विभिन्न मेगाहर्जहरूबाट सुन्न सक्नुहुनेछ। यसबाहेक अनलाइनमा sbs.com.au/नेपालीमा गई रेडियो सुन्न र हाम्रा समाचार र फिचरहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ। यसबाहेक चलेका पोडकास्ट प्लेटफर्महरूमा पनि एसपिएस नेपाली पाउन सक्नुहुन्छ। फेसबुक र ट्विटरमा पनि एसपिएस नेपालीका नाममा हामी छौँ र हाम्रो पछिल्लो अपडेटका लागि हाम्रो पेजलाई लाइक भने गर्नुहोला। अब आजको बाँकी समयमा प्रस्तुत हुने विषय वस्तुका बारेमा यहाँलाई अलिकति जानकारी दिइहालौँ। कार्यक्रममा एटारका विषयमा कुरा गर्नेछौँ। एटार अर्थात् अस्ट्रेलियन टेरिटरी एडमिसन र्याङ्क, विशेष गरी अस्ट्रेलियामा माध्यमिक शिक्षा उत्तीर्ण गरिसकेपछि विश्वविद्यालयहरूमा भर्नाका लागि निकै महत्त्वपूर्ण मानिन्छ यो एटार भन्ने। र आजको कार्यक्रममा हामीले एटार भनेको के हो र यसलाई विश्वविद्यालयहरूले कसरी मूल्याङ्कन गर्छन् त भन्ने विषयमा कुराकानी गर्नेछौँ। यसै गरी प्रधानमन्त्री स्कट मोरिसनले महामारीका दौरान आफू र आफ्नो सरकारले अपनाएका प्रतिक्रियाहरूमा गल्ती भएको स्वीकार गरेका छन्। यस सम्बन्धी प्रसङ्ग पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। अस्ट्रेलियाली साङ्गीतिक क्षेत्रका हस्ती मानिएका ग्लेन ह्विटलीको सम्झनामा तयार पारिएको एउटा रिपोर्ट पनि कार्यक्रममा आज प्रस्तुत हुनेछ। यसका अलावा एनआरएनएको बोर्ड बैठकले हालसालै 30 पदाधिकारीहरू थप गरेको छ, यस विषयमा पनि हामी केही चर्चा गर्नेछौँ। यसबाहेक नेपालबाट पठाइएको एउटा रिपोर्ट त बज्ने नै छ। यसबाहेक गीत सङ्गीत त छँदैछ, त्यसबाहेक पनि अन्य सामग्रीहरू छँदैछन्। त्यसैले कार्यक्रमलाई अन्तिमसम्म सुनिरहनु होला। कार्यक्रमका विषयवस्तु र कार्यक्रमका बारेमा सल्लाह सुझाव छन् भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा एसएमएस गर्न सक्नुहुन्छ। त्यसका लागि चाहिँ 0429996263 हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ। र यदि तपाईँले यो नम्बरमा एसएमएस गर्नुभयो भने कार्यक्रमका दौरान हामीले तपाईँको एसएमएस पढेर पनि सुनाउनेछौँ। र अब भने अलिकति गत हप्ता प्रस्तुत भएको एउटा विषयवस्तुतर्फ लागौँ. गएको हप्ता हामीले अमेरिका स्थित नर्थ क्यारोलाइना अन्तर्गत रहेको ब्रायन स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्सका प्राध्यापक डाक्टर निर छेत्रीसँग ब्लकचेन र मेटाभर्स जस्ता पछिल्लो समय चर्चामा रहेका विषय के हुन् र नेपाल जस्तो मुलुकले यसको फाइदा कसरी उठाउन सक्छ भनेर प्रश्न गरेर एउटा रिपोर्ट प्रस्तुत गरेका थियौँ. गत हप्ता प्रस्तुत भएको त्यो रिपोर्ट र त्यो कुराकानीको छोटो अंश आजको कार्यक्रममा हामीले प्रस्तुत गर्दैछौँ.
वेब 3.0 को पार्ट हो मेटाभर्स भनेको एक प्रकारले. वेब 1.0 भनेको इन्टरनेट. 1990s इन्टरनेट थियो, एकदम स्टार्ट भइरहेको त्यति बेलाको वेब 1.0 इन्टरनेट फर्स्ट आयो. अनि वेब 2.0 mid-2000s स्टार्ट भयो. त्यति बेला चाहिँ धेरै चाहिँ यो सोसियल मिडिया कम्पनीहरू फेसबुक, ट्विटर, गुगलहरू सबै कम्पनीहरू आइसक्यो. अनि तिनीहरूले चाहिँ अब सर्भिस दिन्छ हामीलाई. मान्छेहरूले फेसबुक अकाउन्ट खोल्छ, हामीले गुगल सर्च गर्छौँ. त्यो चाहिँ त्यो वेब 2.0 भयो. अहिले वेब 3.0ले चाहिँ त्यो एक्ज्याक्टली सेन्ट्रलाइज हाम्रो इन्टरनेट युजरले पावर आफैसँग ब्याक लिने. त्यो चाहिँ वेब 3.0 भयो. डिसेन्ट्रलाइज टेक्नोलोजी युज गर्ने. यो कुनै पनि कम्पनीले सेन्ट्रलाइज इन्फर्मेसन तपाईँको मेरो इन्फर्मेसन होल्ड नगर्ने. अनि भनौँ न यो डिसेन्ट्रलाइज प्रकार कुनै एउटा सेन्ट्रलाइज करेन्सी. अहिले अब अहिले चाहिँ मेटाभर्समा गेमिङहरू हुन्छ. अहिले रोब्लक्स भयो प्रकार गेमिङ, अरू प्रकार गेमिङहरू हुन्छ. तर गेमिङमा तपाईँको एसेट तपाईँको आफ्नो हुन्छ. तपाईँ बाहिर गएर तपाईँको एसेट बाहिर गएर त्यो गेमिङ प्लेटफर्ममा भन्दा बाहिर गएर तपाईँले बेच्न सक्नुहुन्छ.
र यो डाक्टर निर छेत्रीसँग गरिएको ब्लकचेन र मेटाभर्सका विषयमा गरिएको कुराकानी तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ. त्यसको लागि www.sbs.com.au/nepalima जानुपर्ने हुन्छ. अब अर्को प्रसङ्गमा लागौँ. व्यवसायी ग्लेन ह्विटलीलाई अस्ट्रेलियाली साङ्गीतिक उद्योगको एक महत्त्वपूर्ण हस्तीका रूपमा स्मरण गरिएको छ. देशकै सबैभन्दा ठुला अभियानहरूलाई व्यवस्थापन गर्ने गरेका 74 वर्षीय ह्विटली त्यसअघि मास्टर्स अप्रेन्टेसेसमा बेस गिटार बजाउँथे र उनको कोभिड-19 कारण देखिएको स्वास्थ्य जटिलताका कारण मङ्गलबार मृत्यु भएको थियो. सहकर्मी सुनिता पोखरेलबाट यो रिपोर्ट सुनाऊ.
केही समय अगाडि मात्र उनको बिकज आई लभ यु बोलको अस्ट्रेलियाली क्लासिक आवाजहरूको सङ्ग्रह गर्ने नेसनल साउन्ड आर्काइभमा कालजयी बनेको उत्सव मनाएका थिए. सन् 2020 नोभेम्बरमा एसपिएससँग कुरा गर्दै साङ्गीतिक क्षेत्रलाई महामारीका कारण पुगेको चोटबाट बाहिर निकाल्न सहयोग गर्न आफू निकै उत्सुक रहेको उनले बताएका थिए.
We're itching to get out and work again. Of course, COVID-friendly times will be back again, but still very much involved in the industry and love every minute of it and no intention of slowing down.
तर अफसोच उनको जीवन कोभिड-19ले खोस्यो. उनले आफ्नो करियरको सुरुवात मास्टर्स अप्रेन्टिसिसमा बास गिटारिस्टका रूपमा गरेका थिए र पछि उनी सङ्गीत उद्यमीका रूपमा स्थापित भए. उनले सन् 1975 ह्विटली अर्गनाइजेसनको स्थापना गरेपछि पहिलो पटक लिटल रिभर ब्यान्डको व्यवस्थापन गरे. गायक ग्लेन सरेकले एबिसीमा कुरा गर्दै ह्विटलीले आफूले लिने पारिश्रमिकको निकै सम्मान गर्थे भनेका छन्.
Australian musicians were getting a raw deal, and we did get a raw deal in those days, just more money for struggling musicians. And because of people like him, we have what they call an industry now rather than a hobby.
अस्ट्रेलियाली गायिका तथा गीतकार डेल्टा गुडमलाई भेट्टाउनु र अगाडि ल्याउनु उनका लागि सबैभन्दा गर्व गर्ने उपलब्धि मध्ये थियो. तर ह्विटलीको व्यावसायिक जीवनमा असर पार्ने भनेको उनले भोग्नु परेको कानुनी र आर्थिक चुनौतीहरू हुन्. 1980 दशकको अन्त्यतिर उनले मेलबर्नको नाइट क्लब आइभीमा $10,00,000 हालेका थिए, जुन अहिले सञ्चालनमा रहेको छैन. पछि उनले आफ्नो उक्त निर्णयलाई सबैभन्दा खराब र खर्चिलो निर्णय भनी व्याख्या गरेका थिए. त्यसपछि विकेन्ड बे प्रोजेक्ट आयो, जुन एक महत्त्वपूर्ण कर छली सम्बन्धी अनुसन्धान थियो र उक्त अनुसन्धानमा उनी सन् 2007 दोषी करार गरिए.
Wheatley pleaded guilty to 3 Commonwealth charges earlier this month. He dodged paying more than $300,000 in tax.
उनले $3,00,000 भन्दा बढीको कर छली गरेको फैसला गर्दै 15 महिनाको जेल सजाय सुनाइयो, तर त्यस अवस्थाबाट उनी झन दृढ भएर बाहिर आए। सांगीतिक उद्योगको एक महत्वपूर्ण व्यक्तिको भूमिकालाई निरन्तरता दिन भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुसले उनको उपलब्धिहरूलाई लिएर देशभर कृतज्ञता प्रकट गरिनुपर्ने बताएका छन्। उनले विटलीको मृत्यु भएकोमा दुःख मान्ने भन्दा उनको उपलब्धिहरूमा गर्व गरिनुपर्ने बताएका छन्।
We say how sorry we are that he's gone too soon. And we wish all those who loved him all the very best at what will be a very difficult time, but you can't have an Australian music scene and therefore a Victorian music scene as strong as it is today without the work of people like Glenn Wheatley, and him and his family should be very proud of that.
विटलीका श्रीमती र तीन सन्तान रहेका छन्। उनीहरूले विटलीले माया गर्ने सांगीतिक क्षेत्रका लागि अझै धेरै गर्न बाँकी थियो भनेका छन्।
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
र विटली सम्बन्धी यो रिपोर्ट तपाईँले हाम्रो वेबसाइटमा पनि केही बेरमा पाउन सक्नुहुन्छ। त्यसको लागि www.sbs.com.au/nepalima तपाईँहरू जानुपर्ने हुनेछ। र अब भने अर्को प्रसङ्गतर्फ लाखौँ। छोटकरीमा एटार भनेर परिचित अस्ट्रेलियन टेरिटरी एडमिसन र्याङ्क अस्ट्रेलियाका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उनीहरूको उच्च शिक्षाको योजना बनाउनका लागि निकै नै महत्त्वपूर्ण छ। एटार विद्यार्थीको समग्र शैक्षिक उपलब्धिको मानक पनि हो र यसले सोही उमेरका विद्यार्थीमाझ सापेक्ष स्थितिलाई सङ्केत पनि गर्छ। विश्वविद्यालयबाट कसले प्रस्ताव पाउँछ भन्ने कुराको निर्धारण पनि यसले गर्ने गर्दछ। यसका बारेमा थप जानकारी सहकर्मी तिनिता रिजालको यो रिपोर्टबाट।
अस्ट्रेलियाको शिक्षा प्रणाली राज्यहरूको व्यवस्था अनुरूप छ। प्रत्येक राज्यमा विश्वविद्यालय भर्ना केन्द्रहरूले 10 शैक्षिक इकाइहरूको मापन गरी त्यसबाट निस्कने योगफलका आधारमा निष्कर्ष निकाल्ने गर्दछन्। किम पाइनो युनिभर्सिटिज एडमिसन सेन्टर युएसीमा व्यापार प्रवर्धन र सामुदायिक सहभागिता विभागकी प्रबन्धक हुन्। उनका अनुसार आफ्नो उमेर समूहका अन्य विद्यार्थीहरूसँग तुलना गर्दा कुनै पनि विद्यार्थीको शैक्षिक स्तर कस्तो छ भनेर एटार अङ्कले बताउँछ।
The key feature of the ATAR is that it's a rank. It's not a score or a mark, it's a rank. So it's a measure of how you have performed against others in your age group. And it's meant to be used only for university entry.
एटार प्राप्त गर्नका लागि भिक्टोरियाका विद्यार्थीहरूले VCE भनिने भिक्टोरियन सर्टिफिकेट अफ एजुकेसन प्राप्त गर्नुपर्दछ र यसै गरी टाजमेनियामा भने टर्सियरी एन्ट्रन्स TEमा प्राप्त गरेको अङ्कले एटार निर्धारण गर्छ। यस्तै न्यू साउथ वेल्समा भने युएसीले माध्यमिक तहको परीक्षा हाई स्कुल सर्टिफिकेट HSC सकिएपछि विद्यार्थीहरूलाई एटार अङ्क प्रदान गर्छ। पाइनो भन्छन् कि सबै राज्यहरूको आफ्नै शिक्षा प्रणाली र एटार गणना गर्ने आआफ्नै तरिका भए पनि विभिन्न राज्यहरूमा एउटै एटार लागू गर्नका लागि एक उपयुक्त प्रक्रिया रहेको छ।
If I get a 70 ATAR in New South Wales, if I want to go to university in, say, Melbourne, I can apply to Melbourne Uni and they will accept my 70 ATAR, even though it's been calculated in New South Wales, not in Victoria. So there's that interstate transferability of the ATAR, even though each state is responsible for calculating it individually.
एटार तयार पार्नको लागि विश्वविद्यालय भर्ना केन्द्रहरूले विद्यार्थीले कक्षा 11 र 12 का कार्यहरूमा कस्तो प्रस्तुति गरेको भनी ध्यान दिने पाइनोले बताइन्।
Well, essentially in New South Wales, we are basically leveraging off the results that the students already have at the end of year 12. You can't just use their HSC result to come up with an ATAR because everyone's doing different subjects. So an HSC, it doesn't really give universities a sense of who has done the best, I suppose.
उनका अनुसार विश्वविद्यालय भर्ना केन्द्रहरूको भने एटार सम्बन्धी आफ्नै योग्यता मापदण्डहरू हुन्छन्।
And in New South Wales, they have to include at least 2 units of English. In some of the other states, English is not compulsory. You're basically just taking your best 10 units. And if English is not among your best 10 units, well, then it doesn't get included. But in New South Wales, it gets included regardless of whether it's among your best units or not.
निकोल लेनुआर जोर्डन सिडनीकी बासिन्दा हुन्। केही वर्ष अघि आफ्ना छोरा र उनका साथीहरूले 12 कक्षा पास गरेको समय उनलाई स्पष्ट याद छ।
For a lot of students, ATAR is about making or breaking it, getting into the course of their dreams. So I feel a lot of students take subjects that they don't necessarily want to do, like 3-unit physics or 4-unit physics and 4-unit maths, because they know they're scaled up and they'll do everything they possibly can to get their ATAR as high as possible in order to get into the course of their dreams.
युएसीकी किम पाइनो भन्छन् कि यदि माध्यमिक विद्यालयमा भर्ती सबै विद्यार्थी विश्वविद्यालय जाने भए औसत एटार अङ्क 50 हुन्थ्यो तर स्थिति त्यस्तो नभएकाले औसत एटार 70 को हाराहारीमा छ.
One of the questions I sometimes get is, well, if it's a rank, wouldn't the middle point be 50? And it's not, because the ATARs is the representation of the entire age group rather than those that have actually gone on to complete. And the reason we do that, ATAR is transferable across the country. It's meant to be a representation of you compared to your entire age group.
एटारको गणना एक विशेष मापन प्रक्रियाबाट हुन्छ. 2000 पूर्णाङ्कमा 89.95% शून्य प्रतिशतसम्म 0.05 का दरले एटारको गणना गरिन्छ. कुनै विद्यार्थीको एटार 80 छ भने उक्त विद्यार्थी उसको उमेर समूहमा कक्षा 12 पहिलो 20% उभिएका छन् भनेर बुझिन्छ. लेनवार जोर्डन हाल युनिभर्सिटी अफ न्यू साउथ वेल्समा मास्टर्स अफ टिचिङ विषय पढ्दैछिन्. उनी भन्छिन् कि जसरी एटारको गणना गरिन्छ यो बुझ्न अलिक गाह्रो छ.
इन टर्म्स अफ हाउ द एटार इज क्याल्कुलेटेड, आई हैव आस्क्ड मेनी टीचर्स एन्ड एभ्रीवन हैज अ वेग आइडिया, बट इट इज वेरी वेरी कॉम्प्लिकेटेड.
एटार प्राप्त गर्न विद्यार्थीहरू अनलाइनमा दर्ता हुनुपर्छ र 12 कक्षाका विद्यार्थीका लागि यो निकै सजिलो प्रक्रिया रहेको पाइनो बताउँछिन्.
For year 12s, the application is pretty straightforward because we even have their personal details, because we get that from our local board of studies. So it's kind of pre-populated once they put their student number in and a PIN that we've emailed to them. Really, the only thing they have to do is fill in what courses they're applying for and pay the application fee.
निकोल लेनवार जोर्डन भन्छिन् कि विद्यार्थीका लागि अन्तिम परीक्षा र हाई स्कुलबाट स्नातक हुने बेला उच्च अङ्क ल्याउन गर्नुपर्ने प्रयास निकै तनावपूर्ण हुन सक्छ. केही विश्वविद्यालयले प्रारम्भिक प्रवेश योजना, डिग्री स्थानान्तरण जस्ता सुविधा दिएर वैकल्पिक बाटाहरू पनि खोलिदिएका छन्.
There were always back doors. So if you didn't get the mark to get into medicine but you desperately wanted to get it, then you go and do a science degree, do really well in the science degree and transfer to medicine. Or if you didn't get into law, you could do an arts degree, do really well and transfer into the law degree. So you've got to be well researched to know the back doors to get in and not give up if you really, really want something.
एटारका लागि आवेदनहरू खुलेका छन् कि छैनन् र अङ्क पाउने प्रक्रिया तपाईँको लागि कसरी काम गर्छ भनी थाहा पाउनका लागि तपाईँले आफ्नो राज्यको विश्वविद्यालय भर्ना केन्द्रसँग कुरा गर्न सक्नुहुन्छ या उनीहरूको वेबसाइटमा गई जानकारी प्राप्त गर्न सक्नुहुन्छ.
र छोटकरीमा अटार भनिने अस्ट्रेलियन टेरिटरी एडमिसन ऱ्याङ्क, जो अस्ट्रेलियाका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उनीहरूले उच्च शिक्षाको योजना बनाउनका लागि निकै महत्त्वपूर्ण छ र यो शैक्षिक उपलब्धिको मानक पनि मानिन्छ. र यो सम्बन्धी रिपोर्ट तपाईँले हाम्रो वेबसाइटमा पनि केही बेरमा पाउन सक्नुहुनेछ. त्यसको लागि अघि भने चाहिँ www.sbs.com.au/नेपालीमा जानुपर्ने हुनेछ. र कार्यक्रममा भने अहिले श्रोताबिन्द एकैछिन हामी ब्रेक लिन्छौँ. ब्रेकपछि अन्य सामग्रीहरू हामीसँग बाँकी नै छन्. कार्यक्रम सुन्दै गर्नुहोला. र पुनः स्वागत छ यो ब्रेकपछि. श्रोताबिन्द, म कृष्ण पोखरेल तपाईँहरूको साथमा छु र करिब एक घन्टाको यो कार्यक्रममा आधा जति समय सकिसकेको छ. अलिकति कार्यक्रमको बारेमा बताइहालौँ. यो कार्यक्रम प्रत्येक बिहिबार र आइतबारको दिन दिउँसो 4 बजेदेखि 5 बजेसम्म एसबिएस रेडियो 2 मार्फत प्रसारण हुने गर्दछ. यसका अलावा sbs.com.au/नेपाली को वेब पेजमा गएर पनि यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ. यसका अलावा टिभीमा पनि एसबिएस रेडियो 2 ट्युन इन गरेर कार्यक्रमलाई सुन्न सक्नुहुन्छ. सिडनीमा 97.7 FM प्रसारण हुने यो कार्यक्रम, मेलबोर्नमा 93.1 र एएम सर्विसेस मार्फत सिडनीकै 1107 र मेलबोर्नको 1224 एएम सर्विसमा पनि सुन्न सक्नुहुन्छ. र कार्यक्रमका अलावा हाम्रो वेबसाइट अघि भने चाहिँ www.sbs.com.au/नेपालीमा गएर तपाईँहरूले समाचार फिचरहरू र रेडियो पोडकास्टका विषयवस्तुहरू पनि सुन्न, हेर्न र पढ्न सक्नुहुनेछ। अब भने नेपाल सम्बन्धी प्रसङ्गतर्फ लागौँ। नेपाल सरकारले जनवरी महिनाको मध्यदेखि सरकारी सेवा सुविधा पाउनका लागि कोरोना विरुद्धको खोप लगाएको प्रमाण भएको खोप कार्डलाई अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गरेपछि एक महिला समस्यामा परेकी छिन्। खोप कार्ड नभएका कारण श्रीमान विरुद्धको मुद्दा लड्न अदालत प्रवेश गर्न नपाउँदा उनले आफू मर्कामा परेको बताएकी छिन्। थप रिपोर्ट नेपाल संवाददाता सेवा भट्टराईबाट।
सिराहाकी 21 वर्षीय दुर्गा देवीले प्रेम विवाह गरेकी थिइन्। तर केही महिनापछि उनका श्रीमानले उनलाई छोडेर अर्कै महिलासँग बसिरहेका छन्। अन्तर्जातीय विवाह गरेकाले परिवारको सहयोग गुमाएकी दुर्गा देवी अहिले एक्लै बसेर 12 कक्षा पढिरहेकी छिन्। उनी भर्खरै उनको श्रीमान विरुद्धको मुद्दा लड्ने क्रममा अदालत गएकी थिइन्। तर उनलाई अदालतभित्र छिर्न दिइएन।
होइन, अदालत मेरो काम रोकि नै भयो, तिमी खोप लगाएर मात्र भित्र पस्न दिन्छु तिमीलाई, त्यस्तो भन्नुभयो।
नेपाल सरकारले जनवरी महिनाको मध्यदेखि सरकारी सेवा सुविधा पाउनका लागि कोरोना विरुद्धको खोप लगाएको प्रमाण भएको खोप कार्ड अनिवार्य रूपमा देखाउनु पर्ने नियम लागू गरेपछि दुर्गा देवी समस्यामा परेकी हुन्। सरकारी निकाय, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला जस्ता भिडभाड हुने स्थानमा र ब्याङ्क र विमानस्थल जस्ता सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि खोप कार्ड अनिवार्य गरिएको छ, जसका कारण दुर्गा देवी जस्ता धेरै मानिस समस्यामा परेका छन्। नेपाल सरकारकै तथ्याङ्क अनुसार पनि नेपालको कुल जनसङ्ख्याको 56% मानिसले मात्र खोप लगाएका छन्। अर्थात् झन्डै आधा मानिस स्वत सरकारी निकायमा प्रवेश गर्नबाट वञ्चित हुन पुगेका छन्। त्यसमाथि पनि कतिपय महिलाको नागरिकता जस्तो राष्ट्रिय परिचय पत्र नै नहुने हुँदा उनीहरू सरकारको गणनाभित्र नै पर्दैनन्। तिनैमध्ये कि एक हुन् दुर्गा देवी, जसलाई खोप लगाउन आवश्यक हुने नागरिकता नै लिन अप्ठ्यारो परिरहेको छ र फलस्वरूप उनले कोरोना विरुद्धको खोप लगाउन पाएकी छैनन्।
मेरो श्रीमानले नागरिकता विरानता बन्न दिइराखेनन् बाहिर मर्याएको बुवा आमा हुनुहुन्छ, तर मैले लभ म्यारेज गरेको कि आमा बाउको घर जान सक्दिनँ। मलाई नागरिकता विरानता थिएन अनि हेल्पपोस्टमा नागरिकता नभएको कारणले म खोप दिँदिनँ भनेर भन्नुभयो। अनि मसँग स्कुलको साथी टिकट मार्कसिट छ, जन्म दर्तासम्म मलाई खोप दिनु भनेर भने म दिँदिनँ भनेर भन्नु।
यसरी खोप कार्ड अनिवार्य गराइएपछि धेरै मानिस र विशेष गरी हिंसा पीडित र सीमान्तीकृत समुदायका महिला समस्यामा परेको भन्दै विभिन्न मानिस र संस्थाले त्यस व्यवस्थाको विरोध गरिरहेका छन्। महिला अधिकारवादी संस्था ओरेककी वरिष्ठ मानव अधिकार तथा सामाजिक न्याय संयोजक सुनिता मैनाली भन्छिन्,
फेरि खोप लगाउन जाँदाखेरि चाहिँ कुनै न कुनै एउटा आफू यो मान्छे चाहिँ यो देशको नागरिक हो भनेर एउटा प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। त्यो नागरिकता होला, जन्मदर्ता होला, विवाह दर्ता होला लगायत उसले कार्ड पेश गर्नुपर्छ। तर हाम्रो सिनारी हेर्दाखेरि चाहिँ अहिले पनि महिलाहरूको चाहिँ आफ्नै एउटा पहिचान छैन, आफ्नो एउटा आइडेन्टिटी कार्डको लागि पनि उनीहरू चाहिँ अरूसँग चाहिँ निर्भर बनाएको छ नि त यो संरचनाले। धेरै हिंसा प्रभावित महिलाहरूको कार्ड पनि छैन कि, उहाँहरूको आइडेन्टिटी कार्ड नभएकै कारणले गर्दाखेरि उहाँहरू खोपबाट पनि वञ्चित भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि जुन उहाँहरूलाई एकदम इमर्जेन्सी रेस्पोन्स गर्नुपर्ने कुराहरू, उदाहरणको लागि उहाँहरूको अदालतमा पेशी होला, उहाँहरू चाहिँ जेबिडी घरेलु हिंसा अथवा अन्य केही हिंसाबाट प्रभावित भएर एकदम इमर्जेन्सी रूपमा पुलिस रेस्पोन्स गर्नुपर्ने होला, उहाँ पुलिससँग सर्भिस सिक गर्न जानुपर्ने कुराहरू होला। यी कुराहरू जुन एकदम अत्यावश्यक एकदम बेसिक ह्युमन राइट भाइलेसनका कुराहरू छन्, यी कुराहरूको एक्सेस उहाँहरूको चाहिँ एउटा खोप कार्ड नभएकै कारणले गर्दाखेरि नहुनु भनेको चाहिँ त्यो चाहिँ ह्युमन राइट्स भाइलेसन चाहिँ के हो भनेर चाहिँ हामीले कुराहरू उठाइराखेको छौँ। अर्को कुरो भनेको एक्सेस टु इन्फर्मेसन छैन, जो मार्जिनलाइज कम्युनिटी छ उहाँहरूलाई खोपको बारेमा इन्फर्मेसन पनि छैन।
खोप कार्ड नभएर यसरी सेवा सुविधाबाट वञ्चित भएका पीडित महिलाहरू अनावश्यक फाइदा उठाउने मानिसहरूबाट झन पीडित बन्ने अवस्थामा रहेका छन्। दुर्गा देवी मालपोत कार्यालयमा आफ्नो अनुभव सुनाउँछिन्।
अनि अर्को एउटा गेटमा बस्ने एउटा कुन चाहिँ दाई थियो क्या, अनि दाईले भन्नुहुन्छ कि मसँग खोप कार्ड छ, तिमीलाई 1,000 देऊ, म तिमीलाई काम गराइदिन्छु। अनि म पनि म एउटा पीडित महिला श्रीमानसँग पनि श्रीमानको माया पनि पाउन सकिरहेको छैन, सासु ससुराको माया पनि पाउन सकिरहेको छैन, तब मलाई 1,000 कसरी माग्नुहुन्छ, म 1,000 कहाँबाट दिनु।
खोप कार्ड अनिवार्य गरिएको विरुद्धमा मङ्गलबार सर्वोच्च अदालतमा रिट पनि दर्ता गरिएको छ, जसमा खोप कार्डको अनिवार्यताले मानव अधिकारको हनन गर्ने बताइएको छ। सरकारले सबैलाई खोप लगाउन प्रोत्साहित गरिरहँदा खोप कार्ड अनिवार्य गर्न भने नहुने सुनिता मैनाली बताउँछिन्।
त्यो हामीले चाहिँ समुदायको 5-6 घटनाहरू सङ्कलन गरेका थियौँ होइन विभिन्न जिल्लाबाट। अब मलाई लाग्छ यी भनेका प्रतिनिधिमूलक घटना मात्र हुन्, किन भन्दाखेरि उहाँहरूको त्यो एनालाइसिस गर्दाखेरि चाहिँ यो अहिलेको नीति जुन अहिलेको निर्देशनहरू आइराखेको छ यो चाहिँ ब्लाङ्केट अप्रोचमा जानु भएन। जो सीमान्तकृत समुदायका सदस्यहरू छन्, जो हिंसामा परेका महिला किशोरीहरू छन्, उनीहरूलाई चाहिँ स्पेसिफिक वेमा सम्बोधन गरिनु पर्दछ।
यस रिपोर्टमा पात्रको नाम परिवर्तन गरिएको छ। एसबीएस रेडियोका लागि काठमाडौँबाट सेवा भट्टराई।
र नेपाल सरकारले जनवरी महिनाको मध्यदेखि जारी गरेको कोरोना विरुद्धको खोपलाई अनिवार्य बनाइसकेपछि धेरै मानिसहरू यसरी अप्ठ्यारोमा परिरहेका छन् र रिपोर्टमा प्रस्तुत भएको महिलाको नाम गोपनीयताका कारणले गर्दा हामीले परिवर्तन पनि गरेका छौँ र यो रिपोर्ट तपाईँले हाम्रो वेबसाइट www.sbs.com.au/nepalima केबेरमा पाउन सक्नुहुनेछ।
एसबीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
र अब भने अस्ट्रेलियाली प्रसङ्गतर्फ लागौँ। गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको पछिल्लो बोर्ड बैठकले एनसिसी सदस्य, बोर्ड मेम्बर लगायत 25 सल्लाहकार थप्ने निर्णय गरेको छ। यसै गरी बैठकले पूर्व संयोजक उमेश खड्कालाई प्रवक्ताका रूपमा नियुक्त पनि गरेको छ। हामीले नवनियुक्त प्रवक्तासँग एनआरएनए अस्ट्रेलियाको भावी योजना र नवनियुक्त पदाधिकारीका विषयमा केन्द्रित भएर छोटो कुराकानी गरेका छौँ। प्रस्तुत छ नवनियुक्त प्रवक्तासँग गरिएको यो छोटो कुराकानी।
अहिले यो चुनाव पछाडि चाहिँ यो बोर्ड अफ डिरेक्टरहरूले नियुक्ति गर्ने पोस्ट जसलाई चाहिँ पिआरओ पर्सन रिलेसन अफिसर र स्पोक पर्सन चाहिँ बोर्ड अफ डिरेक्टरमा पर्ने र त्यो मध्ये स्पोक पर्सन म आफू उमेश खड्का र पिआरओ चाहिँ सुमन अधिकारी नियुक्ति गरेको छ र 3 एनसिसी सदस्य पनि बोर्डले नै नियुक्ति गर्ने जसको अध्यक्षको मार्फतमा र बोर्ड अफ डिरेक्टरहरूले नियुक्ति गर्ने त्यो गरेको छ र हाम्रो विधानमै 25 मेम्बर चाहिँ एडभाइजर कमिटी नोमिनेसन गर्न पाउने भएकोले 25 पनि अहिले नै यही मिटिङमा चाहिँ नियुक्ति गरेको छ बोर्डले नै।
अनि जस्तो अब एक हिसाबले भन्ने हो भने त टोली त निकै ठुलो जस्तो देखियो, अब हामीले चाहिँ के एक्सपेक्ट गर्न सक्छौँ अब भनौँ न एनआरएनएबाट आगामी दिनमा चाहिँ नि
यो संस्थागतको सर्वोच्चता कायम राख्दै होइन एनसिसीले गरेको निर्णयहरू आफ्नो मेम्बरसिप पछाडिलाई चाहिँ कसरी दिने अथवा अन्य स्टेक होल्डरहरू सङ्घ संस्थासँग कसरी समन्वयन गर्ने भन्ने कुराहरू चाहिँ मैले आफूले गर्नुपर्ने त्यो रोल हाम्रो अब बोर्ड मिटिङ पछाडि हुनेछ। र अहिले तपाईँले भनेको क्वेसन चाहिँ अब एनआरएनसँग के एक्सपेक्ट गर्ने भन्ने कुरा, अब एनआरएनको स्थापना कालदेखि नै अब यो आफै चाहिँ भनौँ न अब सिक्दै होइन अब यहाँ विभिन्न नेपालीहरूको भावनालाई चाहिँ आफूले त्यो किसिमले मेरो भावना हो भनेर सोच्दै अगाडि बढ्नुपर्ने अवस्था छ, अब चुनौतीपूर्ण अवस्था छ। हामीले अहिले यो बेलामा चाहिँ यो अस्ट्रेलियाको एनआरएन चाहिँ धेरै एनसिसी भएको के अरे मेम्बर भएको एनआरएनमा पर्छ, अब यसलाई कसरी व्यवस्थापन गर्ने या आम सदस्यताहरूको भावना कसरी बुझ्ने, यो काम चाहिँ हरेक एनआरएनका चाहिँ पदाधिकारीहरूले पहिलेदेखि नै गरिराख्नु भएको छ। अब हामीले पनि त्यसलाई राम्रो कुराहरूलाई चाहिँ अलिकति फलो गर्दै यसमा चाहिँ मैले आफूले मात्रै गर्ने कुरा त अब के नै हुन्छ त्यस्तो धेरै त हुँदैन होइन, त म मिडियासँग अथवा यहाँको आफ्नो इन्फर्मेसनहरू कसरी दिने, एनआरएनको सर्वोच्चतालाई कसरी कायम गर्ने भन्ने कुराहरू हुन्छ। अब एज अ बोर्ड मेम्बर एज अ बोर्डमा जाँदै गर्दा मिटिङमा अब मैले आफै देखेका चुनौतीहरू त्यसलाई अवसरको रूपमा कसरी बदल्ने या आम नेपालीहरूलाई आम गैर आवश्यक मान्छेहरूलाई कसरी यसको मेम्बरसिप लिन दिलाउन सकिन्छ भन्ने कुरामा चाहिँ व्यापक मेरो छलफल अथवा मैले आफै जानेको कुराहरू चाहिँ मिटिङमा रहन्छ नै। मेरो पहल चाहिँ मेरो जहिले पनि मेरो भनाइ नै यही हो, पहिला पनि मैले भन्ने गरेकै हो, हामीले सबैसम्म पारदर्शिताका साथ जानुपर्छ। अब यो संस्था चाहिँ ठुलो हुँदै गइसकेपछि अहिले 15-16 मेम्बर भइसक्यो, कुनै बेलामा चाहिँ 5,000-4,000 सुरु भएको मेम्बर होइन, अब 15-17,000 मेम्बर भइसक्यो। यी सबै मेम्बरहरूको एउटा हामीले के बुझ्नु पऱ्यो भने भोलिन्टियर अर्गनाइजेसन हो, हामी सबै नेपालीहरूको सर्वोच्चतालाई एउटा चाहिँ आज नआउने गरी मेरो संस्था हो भन्ने बनाउनु पर्छ हामी त्यहाँ बसेर काम गर्ने मान्छेहरूले,
विशेष गरी चाहिँ विद्यार्थी भिजामा रहेकाहरूले चाहिँ अब एनआरएनलाई अलिकति हाम्रै संस्था हो भनेर अलिकति नसोच्ने, किनभने अलिकति भेदभाव गरे हो कि यहाँ बस्ने स्थायी अथवा नागरिक र विद्यार्थीलाई भन्ने एक हिसाबको आरोप पनि लगाउँछ होइन, लगाउने गरेका छन् विद्यार्थीहरूले यो कुरालाई चिन्न र जस्तो राजनीतिमा बढी केन्द्रित मात्रै नभएर अलिकति विद्यार्थीहरूको अथवा अरू यहाँ बसोबास गर्ने मान्छेहरूको समस्या समाधानमा चाहिँ बढी केन्द्रित हुनको लागि चाहिँ तपाईँ अब प्रवक्ता अथवा पूर्व संयोजकको हिसाबले पनि केही प्लानिङहरू अथवा केही योजनाहरू बनाइराख्नु भएको छ कि जस्तो बैठकहरूमा पनि त्यसको विषयमा कुरा भएको छ कि के छ?
अनि यो कुरा भइरहेको छ अब देख्दाखेरि चाहिँ एकदम अनेस्टली स्पिकिङ देख्दाखेरि चाहिँ एनआरएनले विद्यार्थी बिचमा विभेद गर्यो भने देखिन्छ, तर सबैभन्दा बेनिफिट दिने अथवा विद्यार्थीहरूलाई नै विभिन्न खाले प्रोग्रामहरू लिएर आउने होइन, जस्तै अब यो पेन्डामिकै टाइममा चाहिँ सबैभन्दा पहिला विद्यार्थीहरूलाई नै सहयोग गर्ने एनआरएन पुग्यो, अरू बेला पनि विद्यार्थीहरूको कुनै पनि डोमेस्टिक भाइलेन्सदेखि यी दुनियाँ कुराहरू आउँछ नि त्यहाँ एनआरएन नै पुगिरहेको छ, त्यसलाई सकेसम्म हामीले एउटा अवेरनेसको प्रोग्रामहरू पनि त्यो विद्यार्थीलाई नै केन्द्रित गरेर गरिरहेको छ। तर खालि के भयो भने मान्छेलाई हेर्ने दृष्टिकोण चाहिँ विद्यार्थीले चाहिँ भोटिङ राइट नहुने होइन, नहुनेपछि चाहिँ अनि हामीले अरूले पनि उनीहरूलाई मेम्बर बनाउनलाई अलिक इन्करेज नगर्ने, त्यो संस्थाबाट म किन बन्ने र भन्ने खालि स्टुडेन्टहरूले नि सोच्ने होइन, त्यो भएकोले अलिकति चाहिँ कन्फ्युज छ। खास डिफ्रेन्स त्यति मात्रै अरू केही पनि होइन, नभए चाहिँ विद्यार्थीहरूको हक हितकै लागि अथवा विद्यार्थीहरूको लागि त विभिन्न अहिले तपाईँ आफै मिडियामा पनि हुनुहुन्छ धेरै प्रोग्रामहरू न अब हामीले चाहिँ विद्यार्थीकै अवेरनेसको लागि लिएर आइरहेको छ नि त होइन, त्यहाँ पार्टिसिपेट चाहिँ किन नहुने भने त्यहाँ आफू आएर चाहिँ एक चाहिँ त्यहाँ इन्भल्भमेन्ट पनि नदेखिने ऊ आफू मेम्बर नभएपछि नदेखिने भइदियो नि त भयो, अनि इन्फर्मेसन पनि उसले नपाउने भयो, किन नपाउने ऊ मेम्बरै बनाएको छैन, हामी त हाम्रो मेम्बरसँग लोयल हुनु पऱ्यो होइन, एनआरएनको मेम्बरलाई दिने हो नि त, जुनसुकै अर्गनाइजेसनले चाहिँ पहिलो इन्फर्मेसन भनेको आफ्नो अर्गनाइजेसनको मेम्बरसिपलाई दिन्छ, त्यो मेम्बरसिपलाई दिँदै गर्दा चाहिँ स्टुडेन्टहरू मेम्बर नहुने भयो अनि उनीहरूलाई चाहिँ बायस गरेको जस्तो फिल हुने भयो। तर यसलाई पनि अब हामी कसरी चाहिँ विद्यार्थीसँग हामी किनकि आजको स्टुडेन्ट नै भोलिको यहाँको पिआर हो, यहाँको चाहिँ सेटलमेन्ट स्टुडेन्ट मतलब यहाँको रेसिडेन्सी, यो सबै कुरा त भोलि नै हो नि त, हामी पनि हिजो स्टुडेन्ट नैबाट आएको हो होइन।
र उमेश खड्कासँग गरिएको यो कुराकानी पनि केही बेरमा तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुनेछ। अब अर्को प्रसङ्गमा लागौँ, गत हप्ता जनवरी 26 परेको अस्ट्रेलिया डेको उपलक्ष्यमा साउथ अस्ट्रेलियाको 2-स्टार स्टुडियोले थ्याङ्क यू अस्ट्रेलिया नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको थियो। यसमा नेपालका शरणार्थी शिविरमा बसेर अहिले अस्ट्रेलिया तथा अन्य देशलाई आफ्नो घर बनाएका भुटानी शरणार्थी पृष्ठभूमिका नेपालीहरूको यात्रा देखाइएको छ। यो चलचित्र बनाउने योजना कसरी सुरु भयो र यसलाई किन अस्ट्रेलिया डेको दिनमा सार्वजनिक गरिएको थियो त यसबारे हामीले निर्देशक नेत्र दुलालसँग गरेको कुराकानीको यो छोटो अंश प्रस्तुत गर्दैछौँ।
सर्वप्रथम अब यो थ्याङ्क यू अस्ट्रेलिया भन्ने वृत्तचित्र छ नि, यसको बारेमा चाहिँ हाम्रो श्रोतावृन्दहरूलाई बताइदिनु न, यो चाहिँ के को बारेमा चाहिँ चलचित्र हो?
यो चाहिँ अब एउटा 20 मिनटको डकुमेन्ट्री फिल्म चाहिँ हामीले बनाएको छौँ। यसको यो चाहिँ के को बारेमा भन्दाखेरि चाहिँ हाम्रो भुटनिस कम्युनिटी चाहिँ को चाहिँ हिस्ट्रीको बारेमा, आफ्टर कि 20 इयर्स चाहिँ स्टेटलेस भएर चाहिँ रिफ्युजी क्याम्पमा बसे पश्चात चाहिँ अस्ट्रेलियामा चाहिँ फाइनल्ली एउटा सेफ प्लेसमा जहाँ चाहिँ एउटा एन्डलेस अपर्च्युनिटिज छ, सर्भिसेस छ, सबै एजको मानिसहरूलाई सानो सानो नानीदेखि लगेर हजुरबा हजुरआमाहरू र मिडल एज उहाँहरूको एउटा लाइफ चाहिँ एउटा पोर्ट्रे गरेर चाहिँ अस्ट्रेलियालाई चाहिँ एउटा थ्याङ्क यू हामीलाई एउटा वेलकम गरेर एउटा नयाँ घर दिनुभएको बस्नको लागि भन्ने हो खासै। अस्ट्रेलियन डेमै रिलिज गर्नुको मुख्य कारण चाहिँ अब एउटा अस्ट्रेलियन डेमा चाहिँ धेरैवटा हुन्छ, जस्तै अब सेलिब्रेट गर्ने अस्ट्रेलियन डेको दिन चाहिँ, सो हामीलाई लाग्यो कि अब एउटा अस्ट्रेलियालाई चाहिँ मेन फोकस गरेर चाहिँ हामीले यो थ्याङ्क यू अस्ट्रेलिया भन्ने भिडियो बनाउँदाखेरि चाहिँ यही दिनमा रिलिज गर्दा चाहिँ एउटा इन्क्लुसिभली होल अस्ट्रेलियालाई हामी मेसेज दिन सक्छौँ भन्ने लागेर चाहिँ खासै यो दिनमा चाहिँ गरेको रिलिज।
हजुर, अनि यो वृत्तचित्र बनाउने सोच चाहिँ सुरुमा कसको थियो, त्यसको यसको पछाडिको कथा चाहिँ कस्तो छ?
फर्स्टली चाहिँ अब हामी मेरो साथी धनकुमार राई र मेरो चाहिँ सोसाइटीमा पोजिटिभ इम्प्याक्ट पुर्याउने खालको फिल्महरू, पोजिटिभ मेसेज दिने खालको फिल्महरू बनाउने चाहिँ हाम्रो इन्टेन्सन होस् र एराउन्ड 2019 चाहिँ हामी यो थ्याङ्क यू अस्ट्रेलिया भन्ने डकुमेन्ट्री फिल्म बनाऊँ, यसले चाहिँ एकदम राम्रो पोजिटिभ म्यासेज दिन्छ होला भन्ने हामीलाई लाग्यो र यो कन्सेप्ट लिएर चाहिँ हामी हाम्रो कम्युनिटीको सिनियर मेम्बर जोगेन गजमेर सर भएको ठाउँमा गयौँ, किनकि उहाँको पनि ब्याकग्राउन्ड चाहिँ फिल्म मेकिङमै हुनाले गर्दाखेरि, र सर एकदमै पोजिटिभ हुनुभयो र एकदमै ग्ल्याड हुनुहुन्थ्यो हाम्रो यो आइडिया सुनेर। त्यही भएर चाहिँ यो प्रोजेक्टलाई चाहिँ नेक्स्ट लेभलसम्म पुर्याउनको लागि चाहिँ अङ्कल स्वयंले यो फिल्मको लागि स्क्रिप्ट लेखिदिनु भयो। सो यो फिल्मको स्क्रिप्ट चाहिँ जोगेन गजमेर सरले लेखिदिनु भएको हो। प्रोजेक्ट कम्प्लिट हुन्जेलसम्म चाहिँ अङ्कलले एकदमै गाइड गरेर हामीलाई एडभाइस दिँदै चाहिँ यो प्रोजेक्ट चाहिँ यसरी सक्सेस।
र निर्देशक नेत्रतुलालसँग गरिएको यो छोटो कुराकानीको पुरा अंश, लामो अंश चाहिँ तपाईँले केही बेरमा हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुनेछ। अहिलेलाई भने श्रोताबिन्द, पालो भएको छ यो अन्तिम ब्रेकको, ब्रेक पछाडि हामीसँग एकदमै मिठो गीत बाँकी नै छ, कार्यक्रम सुन्दै गर्नुहोला। र पुनः स्वागत छ यो अन्तिम ब्रेक पछाडि, श्रोताबिन एसबिएस रेडियोको नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर। र एसबिएस रेडियोको नेपाली कार्यक्रम अहिले भर्खरै सुन्न सुरु गर्नुभएको छ भने चाहिँ फेरि एकचोटि बताइदिइहालौँ, यो बिहिबारको कार्यक्रम हो र आइतबारको दिनमा पनि हाम्रो कार्यक्रम प्रसारण हुन्छ, साँझ अथवा मध्याह्न नभनौँ, बेलुकी 4 बजेदेखि 5 बजेसम्मको समयमा, र बिहिबार र आइतबारको दिनमा एसबिएस रेडियो 2 मार्फत हामीलाई यहाँहरूले प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यसका अलावा हामी पोडकास्ट र वेबसाइटमा पनि उपलब्ध छौँ, त्यसको लागि भने www.sbs.com.au/नेपालीमा जानुपर्ने हुनेछ। त्यहाँ समाचार, विचार र अन्य थुप्रै सामग्रीहरू हामीले राखिरहेका हुन्छौँ, कृपया पढेर एकचोटि हामीलाई प्रतिक्रिया दिइदिनुहोला। र प्रतिक्रियाका लागि भने कार्यक्रम अवधिभर चाहिँ 0429996263 एसएमएस पठाएर प्रतिक्रिया दिन सक्नुहुन्छ भने वेबसाइट मार्फत अथवा पेज फेसबुक पेज एसबिएस नेपाली मार्फत पनि हामीलाई कमेन्ट्सहरू पठाउन सक्नुहुन्छ र प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। र यो अन्तिम ब्रेकमा जाँदै गर्दाखेरि अब भने आज प्रस्तुत हुने गीतको बारेमा कुरा गर्न चाहन्छु। आज फोस्फिन्सको हामीले सुलेन डोज नाम गरेको एल्बमबाट गीत निकालेका छौँ, गीतको बोल रहेको छ, गीतको बोल तपाईँले सुनिहाल्नुहुन्छ एकैछिनमा, यस्तै नै होला भन्ने बोल छ, जसलाई चाहिँ निश्चल बज्राचार्य निर्देशित गीत हो र यो पछिल्लो समय युट्युबमा निकै चर्चामा पनि रहेको छ। सुनौ यो गीत। यो गीत सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि आइसकेको छ श्रोताबिन। जाँदा जाँदै आजको मुख्य समाचारहरू पुनः एकपटक। 16 र 17 वर्षका उमेर समूहका मानिसहरू बुस्टर डोजका लागि योग्य हुँदा विपक्षी नेता एन्थोनी अल्बानेजीद्वारा एस्ट केयर मन्त्रीले राजीनामा दिनुपर्ने माग, अध्यागमन मन्त्रीद्वारा उल्लेख्य मात्रामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भित्रिएकोमा खुसी व्यक्त, एकै हप्तामा 7,000 विद्यार्थी भित्रिएको भनाई, र नेपालमा कोरोना भाइरस सङ्क्रमण वृद्धि, बुधबार एकै दिन 3600 भन्दा बढीमा सङ्क्रमण भेटियो। र श्रोताबिन यसका साथसाथै आजको कार्यक्रमबाट म कृष्ण पोखरेललाई बिदा दिनुहोस्। आइतबार पुनः हामी 4 बजेदेखि 5 बजेसम्म यहाँको रेडियो सेटमा उपस्थित हुनेछौँ, त्यतिन्जेलसम्मलाई हाम्रो वेबसाइट www.sbs.com.au/नेपाली हेर्न नबिर्सनुहोला। नमस्कार।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।